بعد. یہ صحیح بخاری کا آخری درس ہے، اور اس کی درس پر انشاءاللہ ہمارے دار العلوم کے تعلیمی سال کا اختتام ہو رہا ہے. صحیح بخاری کے آخری درس کے بارے میں پہلے ذرا یہ اہتمام ہوتا رہا ہے جو اس میں لوگوں کو مدعو بھی کیا جاتا تھا، پہلے تو اس کا اعلان بھی ہوتا تھا اور ایک تقریب کی شکل بن جاتی، لیکن اکابر نے یہ محسوس کیا کہ یہ سلسلہ اس کا انتظام کرنا اور ہر سال اس تقریب کو اہتمام کے ساتھ منعقد کرنا، یہ کہیں آگے چل کر کسی مقصدے کا سبب نہ بن جائے، اس لیے اب کسی اعلان کے بغیر پچھلے سال کی اور اس سال کی یہ آخری درس معمول کے مطابق کرنے کا نظم طے ہوا، اسی کے مطابق آج ہم آپ یہاں پر جمائیں. اس موقع پر صدر دار العلوم حضرت مولانا مفتی محمد رفیع صاحب عثمانی دامت برکاتہ وہ اس مجلس میں خطاب بھی فرمایا کرتے تھے اور دعا بھی کراتے تھے، لیکن آپ حضرات کو یہ معلوم ہوگا کہ پچھلے دنوں ان کی آنکھ کا آپریشن ہوا اور اس کی وجہ سے وہ صاحب فراغ ہیں، اس لیے آج ہم ان کی موجودگی سے محروم ہیں اور امید ہے کہ سب حضرات ان کی صحت و صحت کاملہ کے لیے دعا کو ہوں. ہمارے اور استاد مولانا مفتی عبداللہ صاحب اللہ تعالیٰ واپس کے ساتھ سلامت رکھے، وہ بھی اپنی ناسازی طبع کی بنا پر آج اس محفل میں موجود نہیں ہے، اللہ تعالیٰ ان کو بھی صحت واقعی کامل آتا تھا. اس کی بات ہے آخری بات ہے صحیح بخاری کا، جس میں امام بخاری رحمۃ اللہ علیہ نے قرآن کریم کی ایک آیت کو باب کا عنوان اور ترجمہ بنایا ہے جیسا کہ ان کی عادت ہے، اور فرمایا کہ باب قول اللہ تعالی ونضع الموازین القسط لیوم القیامۃ. یہ باب اللہ جل جلالہ کے اس قول کی تشریح میں ہے جس میں باری تعالیٰ نے فرمایا کہ ہم قیامت کے دن ترازوئیں قائم کریں گے، انصاف کرنے کے لیے ترازوئیں قائم کریں گے قیامت کے دن. اور پھر اس کے آگے تشریح یہ فرمائی کہ وَأَنَّا أَعْمَالَ بَنِي آدَمَ وَأَوْلَاهُمْ جُودًا، کہ بنی آدم آدم علیہ السلام کے تمام بیٹوں کے اعمال بھی اور ان کے منہ سے نکلی ہوئی باتیں بھی یہ سب تولی جائیں گی، سب کا وزن ہوگا قیامت کے دن میزان عمل سے. یہ ہے باب کا عنوان، اور اس باب پر امام بخاری رحمۃ اللہ علیہ نے اپنی کتاب کو ختم فرمایا ہے، اور جیسا کہ آپ حضرات صحیح بخاری کے درس کے دوران دیکھتے چلے آئے ہیں، امام بخاری رحمۃ اللہ علیہ کے عجیب و غریب مدارس ہیں، जिनके तहत वो कर्नाटक में अफवाह कायम फरमाते हैं। यहाँ दरहकीकत इमाम बुखारी रहमतुल्लाह अलैह ने किताब को ख़त्म करने के लिए इस बात का इंतखाब ये तब्दील करने के लिए फरमाया कि जो कुछ इस किताब में आपने पढ़ा है अव्वल से लेकर आखिर तक जो अहकाम आपने पढ़े नबी करीम सरवरे तालीमात आपने पढ़ी उन तमाम का आखिरी अंजाम यह है कि जो अमल भी आपसे सादिर होगा या जो बात आपके मुंह से निकलेगी बिल आखिर अल्लाह तआला के यहाँ मीज़ान अमल में उसको तोला जाएगा। فمن ثقلت موازينه فهو في عيشة راضية ومن خفت موازينه فأمه حافظة। اگر ان کا وزن زیادہ ہوا ان اعمال کا اور ان اقوال کا فهو في عيشة راضية تو وہ ایسی زندگی ایسے شخص کو عطا ہوگی جو خوشیوں کی خوشیوں کی زندگی ہوگی اور اگر خدا نہ کرے من خفت موازينه उनके मिजान मिजान अमल में खिफत आ गई तराजू हल्की पड़ गई तो उस सूरत में उम्मुहु हाविया उसका ठिकाना एक बहुत खौफनाक गड्ढे में होगा। वमा अदराका मा हिया नारुल हाम अल्लाह ताला हर मुसलमान को उस अंजाम से महफूज रखे। ये दरहकीकत बाब امام بخاری رحمت اللہ علیہ نے قائم کر کے جاتے جاتے ہمیں اور آپ کو یہ پیغام دیا ہے کہ اپنے ہر ہر قول و فعل میں ہر ہر نقل و حرکت میں یہ دیکھیں کہ جو کام کرنے جا رہے ہیں میزان عمل میں اس کا وزن کتنا ہوگا آیا وہ عمل اپنے اندر کوئی وزن رکھتا ہے یا نہیں اگر وزن رکھتا ہے تو بے شک وہ کام کرو لیکن اگر وہ عمل بے وزن ہے بے حقیقت ہے اللہ تبارک و تعالیٰ کے ہاں مقبول نہیں ہے تو ایسے عمل سے احتراز کرو۔ اب اعمال میں وزن کیسے پیدا ہوتا ہے اعمال میں وزن کیسے پیدا ہوتا ہے اس کون سی ایسی چیز ہے جس کے ذریعے کہ انسان اپنے عمل میں وزن پیدا کرے اس کو زیادہ وزنی بنائے زیادہ ثقیل بنائے تو اس کے لیے خوب سمجھ لیجیے کہ قرآن و سنت کے احکام اور تعلیمات پر غور کرنے سے یہ بات معلوم ہوتی ہے کہ اعمال سے وزن پیدا کرنے کے لیے دو شرطیں ہیں۔ یہ دو شرطیں پائی جائیں گی تو چھوٹے سے چھوٹے عمل میں بھی بڑا وزن ہو اور اگر ان دو شرطوں میں سے کوئی ایک بھی مفقود ہو یا الحمد للہ دونوں مفقود ہو تو اس عمل میں کوئی وزن نہیں اس کا کوئی نتیجہ بہتر نتیجہ آخرت میں نکلنے والا نہیں۔ وہ دو شرطیں کیا ہیں حضرات صوفیاء کرام رحمہم اللہ تعالی کے اصطلاح کے مطابق وہ دو چیزیں ہیں ایک صدق اور دوسرے اخلاص۔ صدق اور اخلاص یہ اصطلاحات آپ نے بھی سنی ہوگی۔ صدق کے معنی یہ ہے کہ جو عمل کیا جا رہا ہے وہ اس طریقے کے مطابق ہو جو اللہ جل جلالہ نے اس کے لیے مقرر فرمایا یا جس کو نبی کریم سرور دو عالم صلی اللہ علیہ وسلم نے سنت قرار دیا اس طریقے کے مطابق ہوگا تو صدق ہے اس میں صدق حاصل ہے تو طریقہ صحیح ہو اور سنت کے مطابق ہو شریعت کے مطابق ہو یہ ہے صدق۔ और दूसरी चीज है इखलास, यानी उसको अमल में लाने लाते वक्त नियत अल्लाह जल्ला जलालुहु को राजी करने की हो, अल्लाह तबारक व तआला की खुशनूदी हासिल करना मकसूद हो, उसकी रजाजुई मकसूद हो, कोई और रियाकारी दिखावा या कोई और दुनियावी गरज उससे वाबस्ता ना हो। मिसाल क्यों समझिए कि नमाज है, मसलन नमाज अगर ठीक ठीक उस तरीके के मुताबिक पढ़ी जाए जो शरीयत ने मुकर्रर किया है और जो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत है, सल्लु कमा रअयतुमुनी उसल्ली, तो उसके तमाम आदाब अरकान शराइत आदाब मुस्तहबात इनके साथ नमाज को अदा करना ये फ़र्ज़ है। और इस नमाज के अदा करते वक्त ये नियत करना कि ये नमाज में अल्लाह के जलालुहु को राजी करने के लिए पढ़ रहा हूँ, उसकी बंदगी के लिए पढ़ रहा हूँ, उसके हुक्म तामील में पढ़ रहा हूँ, और इसका मकसद सिवाय अल्लाह तबारक व तआला की रज़ा जोई के कोई और नहीं, ये इखलास। ये दो शर्तें हैं किसी अमल के अंदर वजन पैदा करने के लिए, इसके बगैर अमाल में वजन पैदा नहीं होता। अगर इखलास हो यानी नियत अल्लाह को राजी करने की हो लेकिन सिद्क ना हो यानी अमल शरीयत के मुताबिक ना हो, सुन्नत के मुताबिक ना हो, अल्लाह तबारक व तआला ने जो अहकाम किए हैं उनकी तामील के साथ ना हो तो वो इखलास तो है लेकिन सिद्क नहीं, लिहाजा वो अमल बेवजन है, उसकी कोई हकीकत नहीं, उसका कोई शुमार नहीं। वक़तिमना इला मा अमिलु मिन अमल फजअलना हबा मंसूरा, कुरान कहता है कि जो कुछ अमल उन्होंने किया चाहे इखलास से किया हो। मेरे वालिद माजिद हजरत मुफ्ती इमाम शफी साहब कदसल्लाहु तआला सिर्रहू फरमाया करते थे कि आज भी जाकर देख लो गंगा के किनारे कितने हिंदू योगी हैं जो इंतहाई सख्त मेहनतें और मशक्कतें बर्दाश्त कर रहे हैं। किसी ने हाथ ऊंचा किया हुआ है तो सालों से हाथ ऊंचा किए हुए खड़ा है, किसी ने एक टांग उठाई हुई है तो साल साल से एक टांग उठाए हुए खड़ा है, किसी ने घंटों अपना सांस रोक कर बैठा हुआ है। क्यों कर रहे हैं ये सब? दिल में नियत यही है, इरादा यही है कि हम अल्लाह को राजी करें, अल्लाह ताला खुश हो गए, अल्लाह तबारक व तआला की इबादत मकबूल है। तो इखलास तो है लेकिन अमल चूंकि सही नहीं और शरीयत के मुताबिक नहीं, अल्लाह तबारक व तआला के बताए हुए तरीके के मुताबिक नहीं, इस वास्ते वो अमल बेकार है, बेहैसियत है, बेवजन है, अल्लाह ताला के यहाँ कबूल नहीं। वजहना हवा मंसूरा, वो सब उड़ते हुए गुबार की तरह। जितनी बिदातें होती हैं, बिदात जितनी भी है वो भी उनका भी हाल यही होता है अक्सर बेशतर, के अक्सर बेशतर दिल में नियत होती है अच्छी, यानी अल्लाह को राजी करना, इबादत करना मकसूद होता है, बाद औकात दुनियादारी मकसूद नहीं होती। और देखने में अमल बज़ाहिर ऐसा नजर आता है कि जिसमें कोई हर्ज भी नहीं, ये तीजा दसवां बीसवां चालीसवां जो रस्में हमारे यहाँ रवाज पाई हुई है उसमें कुरान खानी होती है, लोग जमा होते हैं, कुरान करीम की तिलावत होती है, सब मिलकर रिसाले सवाब करते हैं, तो बताए तो देखने में अमल ठीक है और इखलास भी है जो मकसूद अल्लाह तबारक व तआला की इबादत है, लेकिन चूंकि वो इबादत اللہ تبارک و تعالیٰ کے مقرر کیے ہوئے طریقے کے مطابق نہیں، نبی کریم صلی اللہ علیہ وسلم کی سنت کے مطابق نہیں، اس واسطے بے اثر ہے، بے وزن ہے، اس کی کوئی حقیقت نہیں. قل هل انبئكم بالاخسرین اعمالا الذين ضل سعيهم في الحياة الدنيا وهم يحسبون انهم يحسنون صنعا. ہمارے ایک بزرگ تھے، اب انتقال ہو گیا، اللہ تعالیٰ ان کے درجات بلند فرمائے، حضرت شاہ عبد العزیز صاحب دعا جو تبلیغی جماعت کے بڑے سرکردہ حضرات میں سے تھے، اور حضرت والد صاحب رحمۃ اللہ علیہ سے بہت تعلق رکھتے، اور کبھی کبھی جب بھی کراچی آنا ہوتا تو حضرت والد صاحب کی خدمت میں آیا کرتے تھے. تو ایک مرتبہ تشریف لائے تو انہوں نے ایک عجیب خواب بیان کیا. اب وہ خواب بڑا عجیب و غریب اور معنی خیز خواب تھا. خواب یہ بیان کیا کہ انہوں نے وہ فرمانے لگے کہ میں نے آپ کو، یعنی حضرت والد صاحب رحمۃ اللہ علیہ کو، خواب میں دیکھا کہ کسی جگہ درس دے رہے ہیں اور پیچھے تختہ سیاہ ہے، بلیک بورڈ، اور سامنے لوگ بیٹھے ہوئے درس دے رہے ہیں. تو درس دیتے ہوئے تختہ سیاہ پر ایک کا ہنسہ بنایا، ایک لکھا. لوگوں سے پوچھا بھائی کیا ہے یہ؟ لوگوں نے کہا کہ یہ ایک ہے. پھر اس کے آگے ایک نقطہ لگا دیا، جسے اردو میں جیسا صفر لکھا جاتا ہے، ایک کے دائیں طرف ایک صفر لگایا. پوچھا اب کیا ہو گیا؟ سب دس ہو گیا. پھر ایک اور نقطہ لگایا، اب کیا ہوا؟ سو ہو گیا. پھر ایک اور نقطہ لگایا، پوچھا کیا ہوا؟ ایک ہزار ہو گیا. اور لگایا دس ہزار ہو گیا. اور لگایا ایک لاکھ ہو گیا. اور لگایا دس لاکھ ہو گیا. تاکہ دیکھو جتنے یہ نقطے لگتے جا رہے ہیں تو عدد میں دس گنے کا اضافہ ہوتا چلا جا رہا ہے. پھر وہ سارے نقطے مٹا دیے جو دائیں طرف لگائے تھے، وہ سارے مٹا دیے، اور پھر بائیں طرف لگانے شروع. کہا کہ دیکھو اب یہ ایک ہے، یہی نقطہ جو دائیں طرف لگا ہوا تھا میں نے بائیں طرف لگا دیا، اب کیا ہوا یہ؟ تو یہ اب آشاریہ ایک ہو گیا، جس سے مانا ایک کا دسواں حصہ. ایک اور لگا دیا، اب کیا ہوا؟ کیا آشاریہ صفر ایک ہو گیا، یعنی سواں حصہ. اور لگا دو تو اب کیا ہوا؟ کیا آشاریہ صفر صفر ایک ہو گیا، یعنی ایک ہزارواں حصہ. اور لگا دو دس ہزارواں حصہ. تو یہ بائیں طرف لگاتے جاؤ تو یہ عدد بڑھنے کے بجائے الٹا گھٹ رہا ہے. تو دائیں طرف لگاتے جاؤ تو عدد میں اضافہ ہو رہا ہے، دس گنا پڑ رہا ہے، اور بائیں طرف لگاتے جاؤ تو عدد میں کمی ہوتی جا رہی ہے، گھٹتا جا رہا ہے. پھر فرمایا حضرت والد صاحب کو دیکھا خواب میں، تو یہ کرنے کے بعد فرما رہے ہیں لوگوں سے کہ دیکھو یہ جو دائیں طرف نقطے لگ رہے ہیں یہ سب سنت ہے، اور بائیں طرف جو نقطے لگ رہے ہیں یہ بدعت ہے. تو اگر دائیں طرف لگایا جائے، یعنی نبی کریم سرور دو عالم صلی اللہ علیہ وسلم کی سنت کے مطابق عمل کیا جائے تو کل حسنۃ بعشر امثالہا، اس کے فضیلت میں، اس کے اجر میں، اس کے ثواب میں اضافہ ہی ہوتا چلا جائے گا. اور اگر بائیں طرف لگایا جائے، یعنی اللہ نبی کریم صلی اللہ علیہ وسلم کی سنت کے خلاف کوئی عمل کیا جائے تو بظاہر دیکھنے میں وہ ٹھیک نظر آ رہا ہو، لیکن کیونکہ عمل غلط ہے، خلاف سنت ہے، لہٰذا وہ بڑھنے کے بجائے گھٹتا چلے جائے. کل بن حافظ بلالا وہ کل بلالا دل بننا. تو عجیب حقیقت ہے، بڑی عجیب حکیمانہ تشریح ہے، بڑی سمجھ میں آنے والی، اور خواب میں حضرت شاہ عبد العزیز صاحب کو یہ دکھائی. تو اس بات تو بات کیا ہے کہ جو عمل سنت کے مطابق نہ ہو وہ اللہ کے ہاں مقبول نہیں، اس میں صدق نہیں، اور قبولیت عمل اور اپنے عمل کی پہلی شرط مقبول ہے تو صحیح طریقے کے مطابق. یہ بڑا اہم نقطہ ہے جو یاد رکھنے کا ہے ہر ہر قدم پر. کہ بہت سی مرتبہ لوگ نیت تو کہتے ہیں کہ ہماری صحیح ہے لیکن عمل چونکہ طریقے کے مطابق نہیں, شریعت کے مطابق نہیں, تو وہ محض نیت کے اچھے ہونے سے وہ عمل مقبول نہیں ہو جاتا, اس کو صحیح قرار نہیں دیا جا سکتا. آج کل یہ بات زبان زد ہے لوگوں کہ جہاں کسی کو کسی غلط کام پر متنبع کیا گیا تو وہ چھٹ جواب یہ کہتا ہے کہ انما الاعمال بالنیات, ہمارے اعمال تو صحیح, ہماری نیت تو صحیح ہے, لہذا ہمارا عمل چاہے بظاہر غلط ہو لیکن اللہ ان شاء اللہ ٹھیک ہے, مقبول ہے, کوئی آپ کو اعتراض کرنے کی ضرورت نہیں. کسی کو کہا جائے بھائی نماز جو آپ پڑھ رہے ہو یہ صحیح طریقے سے نہیں پڑھ رہے, تو یہ کوئی بات نہیں ہے, اللہ تعالیٰ سب قبول کرنے والے, انما الاعمال بالنیات. میرے والد ماجد رحمۃ اللہ علیہ فرماتے تھے ایک مرتبہ حج کو تشریف لے گئے تو وہاں منا میں ایک مشہور ہمارے ملک کے نامور قائد تھے, ان سے ملاقات ہوئی. پیسے پرسوے تبصرہ والد صاحب نے پوچھا بھائی آپ نے رمی کر لی؟ تو انہوں نے کہا کہ میں نے تو رمی نہیں کی, میں نے اپنے کسی آدمی کو نامزد کر دیا تھا, وکیل بنا دیا تھا, اس نے جا کر رمی کرنے پڑی. تو بھائی صاحب نے فرمایا کہ بھائی جب تک آدمی صحت مند ہو اور خود چل کر جا سکتا ہو جمعرات تک, اس کے لیے کسی کو وکیل بنانا, نمائندہ بنانا, یہ شرط جائز نہیں ہے. کہا جی نہیں, انما الاعمال بالنیات, اعمال تو نیت سے ہوتے ہیں اور ہماری نیت یہ تھی تو ہو گیا. تو ایسا نے فرمایا کہ پھر تو اس کو بیچنے کی ضرورت نہیں ہے, بیٹھے بیٹھے نیت کر لے کہ میں نے رمی کر لی تو ہو جاتا. تو یہ محاذہ بڑا کثیر الوقوع ہے اور بہت لوگوں میں پھیلا ہوا ہے. تو بھائی نیت صحیح ہے تو بس طریقہ بھی خوب سمجھ لیجیے, شریعت کا یہ حکم نہیں. سب سے پہلے دیکھنے کی بات یہ ہوتی ہے کہ آیا وہ طریقہ اور وہ عمل جو تم کرنے جا رہے ہو وہ شریعت کے دائرے میں ہے یا نہیں. اگر شریعت کے دائرے میں نہیں ہے, اگر وہ جواز کی حدود میں نہیں آتا, اگر وہ سنت کے مطابق نہیں ہے, تو چاہے نیت تمہاری کتنی بھی اچھی ہو وہ عمل قبول نہیں ہو سکتا. یہ ہے پہلی شرط کسی عمل میں وزن پیدا کرنے. اور دوسری شرط جو ہے وہ اخلاص, کہ جو عمل کیا جائے وہ اللہ تبارک و تعالیٰ کی رضا جوئی کے لیے کیا جائے, دکھاوا مقصود نہ ہو, نام و نمود مقصود نہ ہو, کوئی اور دنیا کی غرض مقصود نہ ہو. آج کل ایک اور فتنہ یہ ہے کہ جتنی عبادتیں ہیں ان تمام عبادتوں میں لوگوں نے دنیاوی اغراض اور دنیاوی حکمتیں اور مصلحتیں نکال کر ان کو ان عبادتوں کا اصل مقصد قرار دینا شروع کر دیا. کہا جاتا ہے کہ نماز اس لیے رکھی گئی ہے تاکہ پانچ وقت انسان کی جسمانی ورزش ہو, اور جماعت سے نماز اس لیے رکھی گئی ہے تاکہ نماز مسجد میں آئیں تو مسجد میں آنے کے بعد لوگ ایک دوسرے سے ملیں, ایک دوسرے کے حالات پوچھیں اور ایک عبادت کا گزارا ہو. روزہ اس لیے رکھا گیا کہ سال بھر میں ایک مرتبہ فاقہ کرنا چاہیے تاکہ پیٹ درست رہے, اور حج اس لیے رکھا گیا ہے کہ یہ ساری مسلمانوں کی انٹرنیشنل اینول کانفرنس ہے جو وہاں منعقد ہوتی ہے. یہ ساری باتیں ایک لحاظ سے درست بھی ہیں اس معنی میں کہ ان عبادتوں کے کچھ ثانوی اور ضمنی فوائد ہیں وہ حاصل ہوتے ہیں. بے شک نماز کے اندر یہ فائدہ بھی حاصل ہوتا ہے کہ آدمی کو ورزش بھی ہوتی, مسجد میں جاتے ہیں تو ایک دوسرے کے حالات سے بھی باخبر ہوتے ہیں. یہ فوائد بے شک ہوتے ہیں لیکن شانتی درجے اسے हकीम सईद साहब मरहूम ने एक मरतबा बताया कि मुझे एक दिल के स्पेशलिस्ट डॉक्टर ने यह कहा कि दिल की बेहतरीन वर्जिश यह है कि जब आदमी अत्यात में बैठा हो, जैसे तैयार बैठते हैं इस तरह बैठकर गर्दन दाएं करें और क्यों बाएं करें, तो कहते हैं ये सबसे बेहतरीन वर्जिश है। तो ये फवायद बेशक हैं, लेकिन शान भी करते हैं। असल मकसूद नमाज से ये वर्जिश करना नहीं है, असल मकसूद और कुछ नहीं है सिवाय इसके कि अल्लाह तबारक व तआला का हुक्म है, उस हुक्म की तामील मकसूद है, उस अल्लाह तबारक व तआला से की रजा जोई मकसूद है। तो कोई भी इबादत अगर कोई आदमी इसलिए करेगा कि मेरी वर्जिश होगी बस ये मकसूद बनाएगा, वो नमाज ही नहीं होगी, अल्लाह तआला के मकबूल ही नहीं। लेकिन अल्लाह को राजी करने के लिए इबादत करे और जुमले तौर पर जो फायदा हासिल हो जाए तो बेशक वो फायदा है, उस फायदे का इनकार नहीं किया जा सकता। तो इसलिए हर इबादत में मकसूद है अल्लाह तबारक व तआला को राजी करना मकसूद हो, मखलूक की रजामंदी, मखलूक को खुश करना, मखलूक की तारीफ तलब कि ये मुझसे राजी हो जाए, ये मुझसे खुश हो जाए, ये मेरी तारीफ करने लगे, ये इखलास नहीं, ये इखलास के खिलाफ। और आजकल का एक बहुत बड़ा फितना, आजकल का एक बहुत बड़ा फितना, अजीम फितना ये है कि लोग अपने हर अमल में इर्ज़ाए खल्क चाहते हैं, मखलूक राजी हो जाए, कहीं ये नाराज ना हो जाए, कहीं ये हमसे खफा ना हो जाए, कहीं ये हमारी बदतिल ना हो जाए, बड़ा एतकाद ना हो जाए, इसके दिल से हमारी अकीदत खत्म ना हो जाए, एतराज खत्म ना हो जाए। ये सारे बहुत सारे इकदाम इसलिए किए जाते हैं ताकि लोग राजी, आवाज राजी, आवाज खुश हो जाए। और जो सहनीत पैदा की है ये वोटों वाली सियासत के मकसूद चुके हैं तो लोगों से वोट लेने, लिहाजा अब जब तक उनको राजी नहीं करेंगे, उनको खुश नहीं करेंगे और जब तक उनके दिल में अपना अंधकार पैदा नहीं करेंगे उस वक्त तक वोट हासिल नहीं होगा। तो मेरे वाली जमाने रफ्ला फरमाया करते थे कि कायद तो उसको कहते हैं, कायद के लीडर जो लोगों की रहनुमाई करे, कयादत के माना रहनुमाई करना, जो लोगों की रहनुमाई करे वो जो कहते हैं तो आवाम उसके पीछे चले। आज का कायद उल्टा होता है, आज का कायद जो है वो आवाम के पीछे चलता है, बाद जान रहा होता है कि आवाम गलत समझ रहे हैं, गलत रास्ते पर जा रहे हैं और वो जानता है कि सही रास्ता कोई और है, लेकिन मकसूद चूंकि आवाम को खुश करना है लिहाजा वो अपने जमीर के खिलाफ आवाम से मुझे चल पड़ता है। तो ये इखलास के मुनाफी है, इखलास वो है कि जिसमें इंसान अब अपने अल्लाह के लिए काम करे, उसका अपने अल्लाह के साथ उसका रिश्ता मजबूत हो, उसके मुताबिक अपने तमाम आमाल अखबार को उठा ले और इस बात को अपने जमीर के लिहाज से दुरुस्त समझता हो, उस लिहाज से उस वक्त वो उसके मुताबिक अंजाम दे, इस बात से कतई नजर करके कि आवाम उससे खुश होंगे या ना खुश होंगे। देखो सुलह हुदैबिया का मौका है, सुलह हुदैबिया का मौका है, साहब इकराम रज़ी अल्लाह तआला अन्हु अजमईन सरकार जो आलम सुल्तान के दस्ते मुबारक पर बैत कर चुके हैं, जिसके बारे में बात साहब इकराम कहते हैं कि मरने पर बैत करें, मौत पर बैत, जब लड़कर मर जाएंगे या फटा पाएंगे, ये जोशो खरोश का याद। और उस हालत में जबकि जोशो खरोश से हर सहाबी भरपूर, उस हालत में सरकार जो आलम सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि नहीं सुलह करनी, और सुलह करने में जो शराय था बजाहिर कभी हुई शराय, आप प्रकर आए हो सब कई बुखारी में, यहां हमारा कोई आदमी आएगा तो तुम्हें वापस करना पड़ेगा, तुम्हारा कोई आदमी हमारे पास आएगा हम वापस नहीं करेंगे ये। और ऐन उस वक्त जब यह शर्त लिखी जा रही है तो अबू जंदल पांव में पेड़ पड़ी हुई घिसक घिसक कर घिसक घिसक कर हुदैबिया के मकाम तक पहुंच जाते हैं और कहते हैं मुसलमानों से कि देखो मैं मुझ मेरे ऊपर जुल्म हो रहा है, मेरे ऊपर तशद्दुद हो रहा है, मेरे साथ मेरी जान पर बनी हुई है, इस हालत में तुम मुझे कैसे हवाले कर दोगे। सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम लिखने वाले से कहते हैं कि भाई कम से कम इसको मुस्तस्ना कर दो। वो नहीं मानता, दोबारा फरमाते हैं नहीं मानता। यहां तक कि जब नहीं मानता साहबे किराम जोश में और गैरत में बिलबिला रहे हैं, लेकिन सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम फरमाया कि नहीं, इस वक्त इस्लाम की दीन की खैरखाही का तकाजा यही है के इस शख्स को मंजूर कर लिया। अबू जंदल को उसकी हालत में वापस कर दिया सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम। उस वक्त के बारे में फरमाते हैं हजरत सहल इब्न हुनैफ रजी अल्लाह तआला अन्हु, फरमाते हैं कि अगर सारी जिंदगी कभी नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का हुक्म को की सरताबी करने का ख्याल आया तो उस वक्त आया, अगर सरकामिया में करनी होती तो उस दिन कर चुके होते, क्योंकि दिलो दमाग जोश व खरोश से भरपूर थे और दिलो दमाग इस बात के ऊपर आमादा नहीं थे कि इन काफिरों के साथ सुलह किया जाए की जाए जो इससे अपने शराब से मुसलमानों को जुल्म सितम की कितनी में पीस रहे। लेकिन जब सरकार ने फरमाया सारे साहब इकराम ने सर झुका लिया, अगर से दिल में कैद गजब उमड़ रहा था लेकिन सरकार को आने प्राण ने फैसला करते वक्त ये नहीं सोचा कि ये साहब इकराम जिनको मैंने मौत पर जिनसे बैठ ली है अगर मैं सुलह कर लूंगा तो ये मेरे खिलाफ बगावत कर दे, ये नहीं सोचा सरकार। जो अल्लाह का हुक्म था, जो मुल्लत इस्लामिया की तरखाई की बात थी, वो सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम ने अंजाम दी, क्योंकि अल्लाह को राजी करना मकसूद था, मखलूक को राजी करना मकसूद नहीं था। उसके नतीजे में क्या हुआ आपने पढ़ा है कि एहराम बांध कर आए थे, उमरा करने की गरज से आए थे और कुफार के दबाव में एहराम खोलना पड़ गया। सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम ने ऐलान किया कि सारे मुसलमान एहराम खोल दें, सारी हयात तैयबा में एक भी वाकया है कहीं और इसकी नजीर नहीं मिलेगी कि आपने ऐलान किया खड़े होकर के एहराम खोल दें, एक सहाबी भी एहराम खोलने के लिए नहीं उठा। वो सहाबे किराम जो आपके एक लफ्ज पर जान देने को तैयार, आप फरमाए कि एहराम खोल दो, एहराम नहीं खोला किसी साथ। यहां तक कि सरकार दो आलम को भी तशवीश होने लगी कि ये पहले वाक्य है पूरी हयात तैयबा में कि मैं बात कह रहा हूं और साहब इकराम उसको आगे बढ़कर उसके ऊपर अमल करने को तैयार नहीं हो रहे। यहां तक कि उम्मे सलमा रज़ियल्लाहु तआला अन्हा के पास आप तशरीफ ले गए, हजरत उम्मे सलमा से अपनी तशवीश का इजहार किया कि आज अजीब वाक्य हुआ है, कभी ऐसा नहीं हुआ कि जिस सहाबी ने मेरे हुक्म के बाद उसकी तामील में कोई देर की हो, लेकिन आज यकीन मंजर नजर आ रहा है कि मैं ऐलान कर रहा हूं साहब इकराम मानते नहीं। हजरत उम्मे सलमा ने बड़ा हकीमाना दानिशमंदाना मशवरा दिया, अर्ज किया कि अल्लाह इनके दिल टूटे हुए हैं, इनके दिल टूटे हुए हैं, ये कुछ और इरादे लेकर आए थे और आज इनके उन इरादों पर पानी फिरा है, उसकी वजह से ये दिल टूटे हुए हैं। ऐसा नहीं है कि ये आपके हुक्म की तामील न करें, लेकिन इस दिल के टूटे हुए होने की वजह से इसमें देर लग रही है, आप ऐसा कीजिए कि किसी से न कहिए कि आराम खोलो, आप खुद जाकर बैठ जाइए मैदान के अंदर اور کسی اللہ کو بلا کر اپنے اپنے سر کا حل کروانا شروع کر دیجیے, پھر دیکھے کیا ہوتا ہے. چنانچہ حضرت نعم سلمہ کے مشورے پر آپ خود تشریف لے گئے اور سر حلق کرانا شروع کیا. تو فرماتے اس کے بعد یہ عالم ہوا کہ جس صحابی کو دیکھ وہ آگے بڑھ کر حلق کرانے کی فکر کر رہا تھا اور سب نے پھر اس کے بعد کسی کو تعفل نہیں. بات یہ کر رہا تھا کہ قائد وہ ہے جو عوام اس کے پیچھے چلے گا, نہیں یہ کہ وہ عوام کے پیچھے چلے. کیا یہ لوگ چاہ رہے ہیں یہاں تک اگر سرکار دو عالم صلی اللہ علیہ وسلم کو عوام کی رضامندی مقصود ہوتی تو آپ اس وقت یہ صلح نہ گوارا کرتے, آپ فرماتے کہ نہیں یہ لوگ ناراض ہو جائیں گے, یہ خفا ہو جائیں گے, لہذا میں تو اب جہاد کا اعلان کرتا ہوں. لیکن سرکار دو عالم صلی اللہ علیہ وسلم نے جو بات حق تک تھی اس کے مطابق عمل کیا اور عوام کو اپنے پیچھے چلایا, نہ یہ کہ عوام سے پیچھے انسان سے لگو قائد کرنا شروع کر دیا. یہ حدیث میں ہمیں نبی کریم صلی اللہ علیہ وسلم نے آپ نے حدیث پڑھی ہے کہ کلمت حکمت غار لفل مومن پڑھائی کی وجہ رہا بہو آپ کو کیا حکمت کے بعد مومن کے گمشدہ متاع ہے, جہاں سے بھی ملے وہ زیادہ حقدار ہے اس کا. تو آپ کو ایک کافر کی مثال دیتا ہوں. آپ نے نام سنا ہوگا جنوبی افریقہ کے لیڈر نیلسن منڈیلا, جس سے 27 سال انتہا درجے کی برفریت والی قید میں گزارے. اس نے اپنی سوان عمری لکھی ہے اور جب وہ چھپی تھی تو مجھے اتفاق کے ساتھ میرے دوست نے بھیجی, تو میں نے 2-3 راتوں ہی میں وہ پوری بڑی بڑی دلچسپ سوانے ہوں گی اور بڑے سبق آپ ہوں. جیل میں گزارے تو وقت سوانے عمری میں لکھتا ہے کہ میں نے ساری جد و جہد کی تھی جنوبی افریقہ کو انگریزوں کی ڈٹ قوم کی غلامی سے آزاد کر, اور آپ کو پتا ہے کہ وہاں پر جو غلامی کی نوعیت تھی وہ یہ کہ جتنے جو حقیقی باشندے تھے اس علاقے کے ان کو غلام بنایا ہوا تھا, اس طرح بنایا ہوا تھا کہ ہر چیز میں نسلی امتیاز تھا. علاقے مقرر ہیں جہاں گورا داخل ہو سکتا ہے کالا نہیں آ سکتا, کالا نہیں آ سکتا, گورے کا کتا جا سکتا ہے کالا انسان نہیں جا سکتا. یہ اس قسم کے قوانین تھے. سارے بڑے بڑے شہر روشنیوں سے جگمگا رہے تھے اور کالوں کے جو علاقے تھے وہاں پر بجلی میسر نہیں تھی, اندھیرے میں ڈوبے ہوئے تھے. تو اس نے آزادی کی تحریک شروع کی اور آزادی کی تحریک ہی کے دوران پتہ نہیں اس سے کس نے ساتھیوں کو جبر و تشدد کا نشانہ بنایا گیا, ناخن چیر لیے گئے, کھالیں اتار لی گئیں اور یہ خود 27 سال جیل میں رہا. آپ اندازہ کیجیے کہ جس شخص کے ساتھ اتنا ظلم ہوا ہو اس کے انتقام میں جذبات کیا ہو سکتے ہیں. وہ لکھتا ہے کہ میں 27 سال کے بعد سوچتا رہا اس کی جو جماعت تھی افریقہ نیشنل کانگریس, اس جماعت کا میں قائد تھا. تو ایک مرحلہ ایسا آیا کہ مجھ سے ان گوروں کے حکمران نے مجھ سے رابطہ کیا کہ میں آپ سے بات چیت کر رہا ہوں. تو اس وقت لکھتا ہے وہ کہ میں نے غور کیا کہ اگر میں اس وقت ان سے بات چیت کا پردہ ڈالتا ہوں तो बातचीत के नतीजे में मुझे अंदेशा आया कि मेरी सारी अफ्रीकन नेशनल कांग्रेस पूरी जमात मेरी बागी हो जाए कि 27 साल की किशोर जमात इसने उनसे बातचीत शुरू कर। और दूसरी तरफ मैं सोचता हूँ कि हो सकता है कि इस बातचीत के नतीजे में कोई ऐसा हल निकल आए कि जिससे मेरी कौम पूरे देश बन जाए, इसकी जान जाने से जाने वाली है वो खत्म हो जाए और कोई पुरान रास्ता निकल आए। तो मैंने अपने दिल को टटोला तो मेरे सामने दो खतरे थे। एक खतरा ये था कि मेरी कौम मुझसे बागी हो जाएगी और वो मेरा मुझे अब तक जो अपना लीडर समझे हुए हैं वो लीडरी से दस्तबरदार हो जाएगी। और दूसरी तरफ खतरा ये था कि मेरी कौम के हजारों अफराद वो खून में नहा जाएंगे। मैंने इनमें से कुछ एक रास्ता इख्तियार करना था तो मैंने पहला रास्ता इख्तियार किया और मैंने अपने दिल को यह समझाया कि इंसान की बेहतरीन फतह यह है कि वो अपने जमीर के मुताबिक सही फैसला कर रहा हो चाहे सारी दुनिया उसकी मुखालिफ। लिहाजा मेरे वो फैसले और उसी फैसले के नतीजे में जनूबी अफ्रीका पुरअमन तौर पर आजाद हुआ। एक तरफ रोडेशिया था जो आज जिम्बाब्वे कहलाता है, जहां आजादी से पहले खून की नदियां बह गई और जब आजादी लोगों को हासिल हुई तो आजादी को खुशी मनाने वाले कम थे और अपने मरने वालों का मातम करने वाले ज्यादा थे। और एक यह नेल्सन मंडेला था कि जिसने पुरअमन तरीके पर आजादी हासिल की और आजादी हासिल करके ऐसे जनूबी अफ्रीका इतना आजाद हुआ कि पूरे अफ्रीका की तारीख में इससे बेहतर आजादी की मिसाल कहीं और नहीं मिली। बात पता नहीं कहां दूर निकल गई बिलाकस, लेकिन अब ये कर रहा था कि इखलास यानी जो अमल हो वो अल्लाह के लिए हो, अल्लाह तबारक व तआला को राजी करने के लिए हो। आज की सियासत में, आज की तहरीकात में जो बुनियादी अंसर आ गया है वो ये कि आवाम को राजी किया जाए, लोगों को खुश किया जाए। अगर हम ये नहीं करेंगे तो आपके कौम आपसे बागी हो जाएगी, आपके कौम आपसे नाराज हो जाएगी, आपका एतकाद दिलों से पिट जाएगा। ये प्यार जो आ रहा है ये इखलास के बना, नबी करीम सुन्नत के बना। अगर करना है तो वो काम करो जो अल्लाह को राजी करने वाला। मैं जिस जमाने में इस्लामिक नजराती काउंसिल में रहा, फिर विफाकी शरी अदालत में रहा और मुख्तलिफ मराहिल पर बहुत से ऐसे मनाजिर मवाकिर सामने आए, लोगों ने आकर मुझसे कहा कि आप जो काम करने जा रहे हो तो ये कौम को क्या जवाब दोगे इसका, और अगर ये काम कर लो तो कौम को जवाब दे सकोगे। तो मैंने याद किया कि भाई मुझे अल्हम्दुलिल्लाह इस बात की फिक्र नहीं है कि कौम को क्या जवाब दूंगा, लेकिन ये फिक्र जरूर है कि अल्लाह के बारे में बताने को क्या जवाब दो। अगर कौम को जवाब देने को मुझे जवाब मिल गया लेकिन अल्लाह के सामने जवाब देने का मुझे जवाब ना मिला तो तुम क्या मुझे गारंटी देते हो कि मुझे दोजख से बचा लो, अल्लाह तबारक व तआला की नाराजगी से बचा लो। तो मेरे भाइयों ये बात आ तो गई बिलाकस दूर निकल गई लेकिन है बड़ी अहम, और खासतौर से आज के माहौल में ये बड़ी अहम बात है कि जो काम करे इंसान वो अपनी जान अपने जमीर के मुताबिक सही बात नहीं हो मैडम वहां ये देखे कि आया वो शरीयत और सुन्नत के दायरे में है या नहीं। अगर है तो बेशक चाहे सारी दुनिया नाराज हो जाए आज वो काम करे और इखलास के साथ अल्लाह को राजी करने के लिए करे, लेकिन अगर वो शरीयत और सुन्नत के दायरे में नहीं है तो उस काम से दस्तबरदार हो चाहे उसके उसकी वजह से कौम नाराज हो या राजी हो। देखना ये चाहिए कि अल्लाह तबारक व तआला उससे राजी होगा। ये तो ये खुलासा यह है कि जो वजन अहमाल अहमाल के अंदर जो वजन पैदा होता है वो दो चीजों से होता है, एक सिद्क के तरीका सही हो शरीयत और सुन्नत के मुताबिक हो और दूसरा ये کے اخلاص ہو, اللہ تبارک و تعالیٰ کو راضی کرنے کی کرنا مقصود ہو, کسی اور کو راضی کرنا مقصود نہ ہو. اس لیے امام بخاری رحمۃ اللہ علیہ نے آخر میں جا کر یہ باب قائم کیا. اور ذرا حقیقت اگر غور کرو تو اس سے اشارہ کیا بخاری کے سب سے پہلی حدیث کی طرف, انما الاعمال بالنیات وانما لامرئ ما نوى. اللہ تبارک و تعالیٰ آپ کا فضل و کرم سے, اپنی رحمت سے ہم سب کو صدق اور اخلاص کی دولت سے مالا مال فرمائے, اور اس کے نتیجے میں ہمارے اعمال میں مدد پیدا فرمائے. وقال مجاہد, آج جو فرماتے ہیں حضرت مجاہد نے فرمایا کہ القسطاس العدل بالرومیہ, عادت کے مطابق قرآن کریم میں جو قسط سے ملتا جلتا لفظ قسطاس آیا تھا اس کی تشریح فرما دی کہ رومی زبان میں عدل قسطاس عدل کو کہتے ہیں. اور ویقال القسط مصدر المقسط وهو العادل, کہا جاتا ہے کہ قسط جو ہے وہ مقسط کا مصدر ہے. معروف بات ہے کہ اقسط یقسط اقساطا کے معنی ہوتے ہیں انصاف کرنا, اور قسط یقسط قسطا کے معنی ہوتے ہیں ظلم کرنا. تو مجرد میں مصدر استعمال ہوتا ہے القسط, لیکن اس کا ماضی مضارع قسط یقسط نہیں ہے بلکہ اقسط یقسط ہے انصاف کرنے کے معنی میں. واما القاسط فهو الجائر, مجرد میں اس کو جب اسم فاعل آتا ہے تو وہ جائز کے معنی میں ہوتا ہے. واما القاسطون فکانوا لجہنم حطبا, وہ ظالم کے معنی میں. اس کے بعد امام بخاری رحمۃ اللہ علیہ نے حدیث روایت فرمائی ہے اس باب کے تحت حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ کی, کہ قال النبی صلی اللہ علیہ وسلم کلمتان حبیبتان الی الرحمن خفیفتان علی اللسان ثقیلتان فی المیزان سبحان اللہ وبحمدہ سبحان اللہ العظیم. یہ دو کلمے ایسے ہیں جو رحمان کو محبوب ہیں, اور اللہ جل جلالہ کے اسماء حسنہ میں سے رحمان کا انتخاب فرمایا. اس بات کی طرف اشارہ اس میں موجود ہے کہ جب رحمان کو محبوب ہے تو جو شخص یہ کلمات پڑھے گا وہ رحمان کو محبوب ہوگا, یعنی اس پر اللہ تبارک و تعالیٰ کی رحمتیں نازل ہوں. رحمان کو محبوب ہے تو کسی کو خیال ہو سکتا تھا کہ پھر یہ ہوں گے بڑے مشکل قسم کے کلمات, فرمایا نہیں, خفی بتانے علی اللسان, زبان پر ادائیگی کے اعتبار سے بڑے ہلکے ہیں, ان کو ادا کرنے میں کوئی دشواری کوئی مشقت نہیں ہے. جب ہلکے ہیں تو پھر شاید میزان عمل میں بھی ہلکے ہوں, نہیں فرمایا تقیل اتانی پھر میزان, میزان عمل میں ان کا وزن بہت ہے. اور اسی سے استدلال کیا امام بخاری نے اس بات کے اوپر کہ اقوال بھی, اعمال اور اقوال بذات خود ان کا وزن کیا جائے گا آخرت میں, کیونکہ نبی کریم صلی اللہ علیہ وسلم نے ان کو تقیل پھر میزان قرار دیا ہے. اور جب تک کوئی ضرورت نہ ہو تو حقیقت سے مجاز کی طرف رجوع کرنے کی کوئی حاجت نہیں, لہٰذا حقیقی معنی ہی مراد ہے کہ یہ بذات خود ان کا وزن ہوگا. یہی اہل سنت کا مسلک ہے کہ بذات خود اعمال ہی کا وزن ہوگا, اقوال ہی کا وزن ہوگا. اور پھر ان کلمات کی تشریح فرمائی کہ وہ کلمات کیا ہیں, سبحان اللہ وبحمدہ سبحان اللہ العظیم, یہ دو کلمے ہیں. پہلا کلمہ ہے سبحان اللہ وبحمدہ, ترجمہ اگر اس کا کریں تو معنی یہ ہے کہ میں اللہ تبارک و تعالیٰ میں اس بات کا اعلان و اقرار کرتا ہوں کہ اللہ تبارک و تعالیٰ کی ذات ہر عیب سے پاک ہے. سبحان اللہ کے معنی یہ تنزیل کا کلمہ ہے کہ میں اس بات کا اقرار اور اعلان کرتا ہوں کہ اللہ جل جلالہ کی ذات ہر عیب سے پاک ہے. سبحان اللہ. وبحمدہ, اور اس بات کا اعتراف کرتا ہوں یا اللہ تبارک و تعالیٰ کی حمد بیان کرتا ہوں. تو سبحان اللہ کے معنی یہ کہ ہر عیب سے پاک ہے, اور بحمدہ کے معنی یہ ہے کہ سارے اوصاف کمال اس میں جمع ہیں, کمالات کی وہ جامع ہیں, ہر عیب سے پاک ہے और तमाम कमालात की जामे है, लिहाजा तमाम तारीफें उसी की हैं। सुभान अल्लाह व बिहम्द। हमारे हजरत आरिफी कद्दस अल्लाह तआला सिर्रहू इन कलिमात के बारे में फरमाया करते थे कि सुभान अल्लाह व बिहम्दी का कलिमा जो है ये अल्लाह जल्ल जलालहू की शान जमाली का मजहर है। जो जात बेऐब हो और जिसमें सारे कमालात पाए जाते हो वो भी जात महबूब बनने के लायक। देखो भाई, इस कायनात में जिस किसी चीज से या किसी इंसान से मोहब्बत होती है तो उसके किसी कमाल की वजह से। किसी में इल्म का कमाल है इसलिए मोहब्बत है, किसी में तकवा का कमाल है उससे मोहब्बत है, किसी में हुनर का कमाल है उससे मोहब्बत है, किसी में हुस्न जमाल है उसका कमाल है उससे मोहब्बत है। मोहब्बतें जितनी भी होती हैं वो किसी कमाल की बना पर होती है। हालांकि दुनिया में किसी का भी कमाल न तो कामिल है और ना पायदार है, और अल्लाह जल्ला जलालुहु का कमाल कामिल है। इस माना में कि सारी सिफात के कमाल उसमें जमा है और वो हमेशा ऐसे है, हमेशा रहेगा। लिहाजा इससे महबूबियत, इस बार तआला की महबूबियत मालूम होती है कि वो ऐब से पाक भी है और सारे कमालात का जामे भी है, लिहाजा वही जात है जो महबूब बनने के लायक। तो इसमें सिफत जमाल है और इस सिफत जमाल के नतीजे में इससे अल्लाह जल्ल जलालुहु की मोहब्बत पैदा होनी चाहिए। दूसरा कलिमा है सुभान अल्लाह अज़ीम, पाक है अल्लाह जो अजमत वाला है। अजमत वाला, अजमत जलाल किबरियाई, अजमत और जलाल और किबरियाई उसकी शान जलाल है। और शान जलाल का तकाजा यह है कि उससे खौफ हो, उसका रौब हो दिल पर। तो हमारे हज़रत फरमाया करते थे कि पहले कलिमे से अल्लाह जल्ल जलालुहु की मोहब्बत पैदा होनी चाहिए और दूसरे कलिमे से अल्लाह जल्ल जलालुहु का रोह और खौफ पैदा होने चाहिए। और मोहब्बत और रोह, ये दो चीजें जब एक साथ इकट्ठी हो जाती हैं तो इसी का नाम है खशियत, खशियतुल्लाह। और खशियतुल्लाह ही सारे उलूम का हासिल है। انما يخشى الله من عباده العلماء, علم کی خاصیت یہ ہے کہ وہ خشیت اللہ پیدا کرے۔ خشیت اللہ را نشان علم دا, مانا رومی فرماتے ہیں خشیت اللہ را نشان علم دا آیت یخشى اللہ در قرآن کو۔ ہاں, تو یہ خشیت جو علم کی علامت ہے, علم کا اصل فائدہ ہے, وہ خشیت اللہ ہے۔ تو یہ دو کلمے جن پر امام بخاری نے کتاب کو ختم کیا ہے, یہ دو کلمے جو ہیں اللہ جل جلالہ کے خشیت پیدا کرنے والے ہیں۔ اور یہ ساتھ ساتھ اسے پیغام بھی مل گیا کہ اس کتاب کے ختم کرنے پر تمہاری ضابطے کی تحصیل, تحصیل علم کا چاہے کی تکمیل ہو گئی ہو, لیکن اس کا جو اصل مقصود ہے وہ خشیت اللہ ہے, اور وہ خشیت اللہ جب تک حاصل نہ ہو سمجھو کہ منزل ابھی تک آئی نہیں۔ اللہ تبارک و تعالیٰ اس منزل تک ہمیں پہنچنے کی توفیق عطا کر۔ یہ ہے خلاصہ جس باب کا, اور اس کے مطابق اس میں جو حدیث امام بخاری رحمۃ اللہ علیہ نے روایت فرمائی ہے اس کی تھوڑی سی تشریح۔ اب آخر میں چند گزارشات ہیں جو اپنے عزیز طلبہ سے کرنی ہیں۔ اللہ تبارک و تعالیٰ کا فضل و کرم ہے کہ اس سال تقریباً 400 طلبہ دور حدیث کی تکمیل کر کے درس نظامی کا نصاب پورا کر رہے ہیں, جن کو اصطلاح میں فارغ التحصیل ہونا کہتے ہیں, اگرچہ مجھے یہ لفظ پسند نہیں ہے۔ اور 36 طالبات ہیں الحمدللہ جنہوں نے دور حدیث کی تکمیل کی ہے اور عالمہ کا نصاب پورا کیا ہے۔ अल्हम्दुलिल्लाह कराहत के शोबे में भी 16 तालिब इल्म हैं जिन्होंने कराहत की तकमील की है और 20 तालिब इल्म हैं जिन्होंने तजवीद का निसाब मुकम्मल किया है। अल्लाह जल्ला जलालुहु का फजल व करम है, उसका इनाम है कि उसने इन तलबा को उस मंजिल तक पहुंचाया और वह साथ इकराम काबिल मुबारकबाद हैं जिन्होंने दिन रात मेहनत करके इन तलबा को इस मंजिल तक पहुंचाने की खिदमत अंजाम दी। अल्लाह ताला उनकी खिदमत को अपने फजल करम से कबूल फरमाए। आज के दर्स के बाद सिर्फ दौरे हदीस का नहीं बल्कि दारुल उलूम के तमाम तालीम शोबों का तालीम साल इंतहा को पहुंच गया और अब तामीरात शुरू होने वाली हैं। हमारे दारुल उलूम की जो रौनक है वो तलबा के दम से है और कुछ दिनों में इम्तिहान हो जाएगा और ये तलबा अपने अपने घरों को चले जाएंगे। खास तौर से वो तालिब इल्म जो इस साल दरस निज़ामी की तकमील जिन्होंने की है उनसे चंद ज़रूरी गुजारिशात करनी है। सबसे पहले तो उनको तहे दिल से मुबारकबाद कि अल्लाह तबारक व तआला ने उनको इस मंजिल तक पहुंचाया। उनके वालिदैन, उनके असातिज़ा, उनके घर वालों सबके लिए अल्लाह तबारक व तआला उनके इस निसाब की तकमील को मुबारक फरमाए। लेकिन इस मुबारकबाद के साथ साथ ये बात न भूलनी चाहिए कि ये दस्तार तो आज दस्तार फजीलत जिसको कहा जाता है आज अपने सरों पर रखी जाने वाली है। ये जहां एक सआदत और कुछ नसीबी का ताज है जो आपके सरों पर रखा जा रहा है वहां एक बहुत बड़ी जिम्मेदारी और मसूलियत का बोझ भी है। बहुत बड़ी जिम्मेदारी, बहुत बड़ी मसूलियत का बारे ग्रह है जो सरों पर रखा जा रहा है। आज तक आपके ऊपर कोई जिम्मेदारी आयद नहीं थी, आप पढ़ने पढ़ाने में मशगूल थे, आपकी आपका फरीजा दर्स लेने और उसको याद करने की हद तक महदूद था। अमली जिंदगी में आपसे कोई पूछने वाला नहीं था कि आपको क्या करना है और क्या नहीं करना। लेकिन जब यहां से आप निकलेंगे तो अब जिम्मेदारियों का बहुत बड़ा बोझ आपके सर पर आने वाला है। ये जिम्मेदारी वो तो हर दौर में बहुत बड़ी जिम्मेदारी है लेकिन हमारे इस दौर में जो पुराशोक दौर है, फितनों से भरा हुआ दौर, उसमें ये जिम्मेदारी और ये मसूलियत और ज्यादा अहम और ज्यादा भारी हो जाती है। सबसे पहली बात तो ये, सबसे पहली जिम्मेदारी जो आपके ऊपर आयद हो रही है वो ये कि जो कुछ आपने तालीमात यहां रहकर हासिल की है उनका कितना अक्स आपकी अमली जिंदगी और आपके किरदार में जाहिर हुआ। नबी करीम सरवरे दो आलम सल्लल्लाहु अलैहि वसल्लम की जो सुन्नतें आपने पढ़ी है वो किस हद तक आपकी जिंदगी में शामिल हुई और आपके किरदार पर असरअंदाज हुई। आपके घर वाले जो साल साल से आपके इस दिन के मुंतजर थे कि आप फारिग तहसील होकर उनके पास पहुंचे, उनको शायद आपकी इल्मी तहकीकात से इसकी गरज ना हो लेकिन वो ये जरूर देखेंगे कि इनके वापस आने के बाद आया इनके अखलाक में, इनके किरदार में, इनके आमाल में कोई फर्क वाकई हुआ या नहीं। क्या माँ बाप के साथ इसका जो बर्ताव पहले था अब भी वही है, या माँ बाप के साथ उसके सलूक में इजाफा हुआ? बहन भाइयों के साथ, रिश्तेदारों के साथ सिले रहमी का जो तकाजा है वो आया इसकी जिंदगी में पूरा हो रहा है या नहीं? ये चीजें हैं जो कदम कदम पर जांची जाएंगी। आपके घर में, घर से बाहर निकलोगे तो आपको इस नजर से तोला जाएगा कि जिस इदारे से आप तालीम हासिल करके आए हो और जो तालीम हासिल करके आए हो वो आया आपके किरदार में बना के था या नहीं, आपके अखलाक में आया, इल्म के साथ हिल्म पैदा हुआ कि नहीं, कशतुल्लाह के आसार नजर आए कि नहीं, आपकी इबादत पहले से बेहतर हुई कि नहीं, आपके मामला, आपके अखलाक, आपकी माशरत पहले से बेहतर हुई है। ये चीज आपके कदम कदम पर जानी जाएगी। और जैसा मैंने अर्ज किया, लोग जानते या ना जानते, एक दिन अल्लाह तबारक व तआला की तरफ से तो जानने वाला हर कदम पर मुकर्रर है। एक वो शख्स जो जाहिल हो, जिसके पास इल्म की दौलत ना हो, अगर वो किसी बदआमली का इर्तिकाब करता है तो सजा तो उसको भी है, लेकिन अल्लाह बचाए कि जिसको इल्म की दौलत नसीब है वो अगर बदआमली का इर्तिकाब करे तो उसकी सजा भी ज्यादा है, उसका बवाल भी शदीद तर है। आपने आयत करीमा पढ़ी होगी, या लिखा नबी इलतुल्ला का हज में निशा यस्तगीतुन, और जो फरमाया कि इन मैं यहाँ पे कहा कि बचना तो योदा आप लह लाता हूँ तय सही अजवाज मुताहरात से कहा जा रहा है कि अगर तुमने किसी गलत कारी का इंतकाम किया तो तुम्हारे पर अजाब भी दोगुना होगा। और इस आयत के तहत मुफस्सिरीन किराम ने ये लिखा है कि ये सिर्फ अजवाज मुताहरात के साथ खास नहीं है, बल्कि इस शख्स को भी इल्म के मौके मुयस्सर हो या ऐसा माहौल मुयस्सर हो जिस माहौल के अंदर उसको बेहतर तरबियत हासिल करनी चाहिए थी, उसका भी एक मामला है कि अगर वो अब किसी बदअमली का शिकार होगा तो उसकी सजा भी अल्लाह ताला के हाथ दुगनी है, वबाल भी उसका दोहरा है। अल्लाह ताला की रहमत से अपने फजल व करम से आप सबको, हम सबको इस अंजाम से महफूज रखें। तो कदम कदम पर इस बात का लिहाज रखने की जरूरत है कि जिंदगी के हर शोबे में आपकी जो कुछ भी नकल व हरकत हो वो इस इल्म के मुताबिक हो जो आपने यहाँ पर हासिल किया। फिर आपकी जिम्मेदारी सिर्फ अपने अमल की हद तक महदूद नहीं है, बल्कि जो कुछ इल्म आपने हासिल किया है उसको दूसरों तक पहुँचाने और फैलाने की जिम्मेदारी है। उलमाए किराम पर आयत होती है, लिहाजा तबलीग और दावत और ईद नशर इशार इसकी मसूलियत भी, ये जो रफ्तार आपके सर पर रखी जा रही है वो इसकी मसूलियत का बोझ भी आपके सर पर रख रहे हैं। और तीसरी बात यह है मेरे भाइयों कि आज जिस माहौल में आप मैदान अमल में उतर रहे हो, ये बड़े फितरों का दौर है, बड़ा पुराशोध दौर है, ऐसा दौर है कि जिसमें आपको दुनिया ने सबसे बड़ा निशाना बनाया हुआ है। इस बात का अंदाजा आपको भी होगा कि पूरी दुनिया में दीनी मदारिस के खिलाफ एक तहरीक जारी है, और मुद्दतों के बाद दुश्मन ने इस बात का इतराफ किया है कि ये दीनी मदारिस उसकी राह में सबसे बड़ी रुकावट है। बेचारे के चटाई पर बैठकर कर अल्लाह काला रसूल करने वाले पहले लोगों की निगाहों में नहीं आते थे, चुपके चुपके काम हो रहा था, और अल्हम्दुलिल्लाह यहाँ से باوجود بہت ساری خامیوں کے اللہ تبارک و تعالیٰ کے فضل و کرم پہ جو لوگ پیدا ہوتے تھے وہ دین کی خدمت کے ہر میدان میں دین کی خدمت کی قیادت ان کے ہاتھ میں، اور ان کے ذریعے دین کا کلمہ پھیل رہا اس کے ان کے جہاں جہاں. میں تو ساری دنیا میں مجھے جانے کا موقع ملا ہے، دنیا کے ہر گوشے میں، تو جہاں کہیں دین کا کوئی آوازہ نظر آتا ہے اس کے پیچھے اگر دیکھو تو انہیں دینی مدارس کے یہ سادہ سادہ جو فارغ التحصیلوں میں سے کوئی نظر آئے گا کہ جس نے وہاں پر دین کا آوازہ بلند کیا. میں آپ کو کیا مثال وقت نہیں ہے، بے شمار دنیا کے ان گوشوں میں جہاں دور افتادہ دور دراز کے گوش ہے، جہاں کسی آدمی کے دور دراز کے آدمی کے پہنچنے کی توقع نہیں، دیکھا تو وہاں پر لوگ بیٹھے ہیں قرآن شریف پڑھ رہے ہیں اور دین کی بات ہو رہی ہے. پوچھا بھائی کون کرا رہا ہے؟ کہ صاحب وہ ایک صاحب ہیں وہاں. بھائی کون صاحب ہیں؟ کہ صاحب وہ دارالعلوم دیوبند کے استاد تھے، ان سے پڑھ کے یہاں پر انہوں نے یہاں پر آ گئے تھے کسی سلسلے میں، انہوں نے یہ سلسلہ جاری کیا. تو دنیا کا کوئی گوشہ ایسا نہیں ہے جہاں دارالعلوم دیوبند کے بلا واسطہ یا بلا واسطہ خیر یافتہ کران اب نور شریعت نہ پھیلا رہے ہیں. الحمدللہ یہ بات پہلے لوگوں کی نگاہوں میں نہیں تھی، لیکن اب دشمن نے اس بات کا پورا احساس کر لیا کہ دین کا بیج نہیں بچایا جا سکتا جب تک یہ چٹائی پر بیٹھنے والے ملا ہوں گے. اور اسی کو اقبال مرحوم نے آج سے نصف صدی سے پہلے 60-65 سال پہلے اس نے دشمنان اسلام کی زبان سے یہ بات کہی تھی کہ وہ پاکتش کہ موت سے ڈرتا نہیں ذرا، وہ پاکتش کہ موت سے ڈرتا نہیں ذرا، روح محمد اس کے بدن سے نکال دو. وہ پاکتش کہ موت سے ڈرتا نہیں ذرا، روح محمد اس کے بدن سے نکال دو. افغانیوں کی غیرت پیتا ہے یہ علاج، ملا کو اس کے کوہ دمن سے نکال دو. یہ فکر دشمن کو پیدا ہوئی ہے اور اس کے نتیجے میں وہ دینی مدارس کو ختم کرنے کے در میں طرح طرح کے تانے، طرح طرح کے الزامات ان مدارس کے اوپر لگائے جا رہے ہیں، مدارس کے طلبہ پر لگائے جا رہے ہیں. کہا گیا کہ بھائی یہ تو بس نماز روزے کو جانتے ہیں اور دنیا سے ان کا کوئی تعلق نہیں ہے، دنیا کی کسی بات سے واقف نہیں ہے، ان کے نصاب میں تبدیلی ہونی چاہیے، ان کے نصاب میں نئی چیزیں داخل ہونی چاہیے. اچھا بھائی کرتی نئی چیزیں داخل خود دینی مدارس کے رہنماؤں نے سوچ سمجھ کر جو ہمارے مزاج کے مطابق سے وہ کر، اب کیا ہے؟ اب کیا ہے کہ یہ دہشت گرد ہے، یہ دہشت گردی پھیلاتے ہیں اور دہشت گرد ہونے کے ناطے یہ گردن نظر ہی ہے. اچھا بھائی آ کے دورہ کر لو، دیکھ لو مدارس سے، دیکھ لو کہاں دہشت گردی ہو رہی ہے. سارے مدارس میں اول سے لے کے آخر تک خوردبین لگا لگا کے دیکھ لیا، دورے کروائیے اور سروے کرائے گئے. یہاں تک کہ حکام نے بھی کہہ دیا کہ بھائی ہمیں کوئی دہشت گردی کا سراغ نہیں ملا، ان مدرسوں وہ بھی ختم ہو. اب کیا ہے؟ اب یہ فکر ہے کہ یہ جو ہم نے اس کو دہشت گرد کہا تھا تو اب ہمیں ثابت کرنا چاہیے کہ واقعی دہشت گرد، اور اس کے لیے سازشیں ہو رہی، اس کے لیے فتنے کھڑے کیے جا رہے تاکہ یہ خود اپنے آپ کو ثابت کر دیں کہ دہشت گرد ہے، اور خود اپنے عمل سے ثابت کر دیں کہ دہشت گرد ہے، اور اس کے اوپر ہاتھ ڈالنا اس کے اوپر آسان ہو جائے. ان کو جو ہم پچھلے دنوں سے کہہ رہے تھے کہ یہ دہشت گرد ہے، لہٰذا ان کو ختم کرنا چاہیے، تو ان کے اوپر ہاتھ ڈالنا ان کو ختم کرنا آسان ہو جائے. सत्य है ये साबित कर रहे हैं, चारों तरफ निकल रहे। तो मेरे भाइयों, ये वो जमाना है, ये वो पृथक दौर है कि जिसमें ये पता नहीं चलता कि कौन सी हरकत का सिरा किस कुव्वत के हाथ में है, कौन इसकी चोरी हिला रहा है। यहां खड़े खड़े आदमी पिस जाता है, उसको पता भी नहीं होता कर दिया। खड़े खड़े यहां पर ये दुश्मनों के हाथ में इस्तेमाल हो जाता है, उसको पता भी नहीं चलता तुम्हें इस्तेमाल हुआ। ये ऐसा पुरस्कार का दौर है, इसमें बड़े फूक फूक कर कदम रखने की जरूरत है, इसमें बड़ी होशमंदी और बड़ी दानिशमंदी दरकार। ये जज्बात की रौ में बहने का जमाना नहीं है, ये नाखून तस्वीर से इन गिहों को खोलने का जमाना है। इनमें दानिशमंदी के साथ, हकीकत पसंदी के साथ ये सोचकर कि उम्मत के लिए और उम्मत इस्लामिया के लिए कौन सा रास्ता ज्यादा बेहतर है, वो इख्तियार करने की जरूरत है। देखो, अल्लाह ने मुझे बहुत दुनिया दिखाई है और आलम इस्लाम का कोई काबिल फिक्र खत्ता ऐसा नहीं है जिसे मैंने अपनी आंखों से ना देखा हो, जिसकी तारीफ का मैंने मुताला न किया हो। माजिया करीब में मिस्र, शाम, ईरान, अलजदायर, तूनिस, ये जितने बड़े बड़े ममालिक थे, इन सब में तरीका वारदात यह हुआ है कि वहां पुरजोश जज्बाती तहरीकें खड़ी कर दी गई। उन्होंने कहा कि हम शरीयत नाफिज करने के मुद्दे हैं, शरीयत नाफिज करेंगे, बजोर शमशीर करेंगे, कुव्वत से करेंगे, तशद्दुद से करेंगे, और वो तहरीकें खड़ी हुई। आज तक जब वो अपने किसी हद पर पहुंची, उनको शक्ति से इस तरह कुचल दिया गया कि बरसों तक आवाज बंद हो गई, मदरसे पे निशान हो गए, तारीम इदारे जो अल्लाह और अल्लाह के रसूल के नाम लेने वाले थे खत्म हो गए। मिस्र जैसा मुल्क, मिस्र जैसा मुल्क जहां जामे अजहर जिसका जिसकी सदियों पहले की रिवायात है, जिसकी खिदमात है, उसको ऐसा तहस नहस किया गया कि आज वहां से सूद के हलाल होने का फतवा जारी हो रहा है। आज वहां से दुनिया के बदतरीन फिस्को बुजुर्ग का फ्रांस में जब ये टेरिटरी के लड़कियां जो सर पर स्कार्फ बांधती थी उनके खिलाफ फ्रांस की हुकूमत ने कानून पास किया, तो शेखुल अजहर की तरफ से ये फतवा जारी हुआ कि औरतों को सर का दुपट्टा उतार देना चाहिए और ये जो सूद है ये हलाल है, बैंकों का सूद हलाल है, और जो जो बाकी दीनी मदारिस थे उनका जो बीज मारा जा चुका जब से रिखवान के लोग शहीद हुए थे उसके बाद से बीज मार। शाम जाकर देखो, हवा के शहर में हजार उलमा को एक हमले के अंदर खत्म कर दिया गया और जो मदद से गायब थे खड़ा कर दिया। इराक में जाकर देखो, इराक में बाप पार्टी की हुकूमत के आने के बाद, बाप पार्टी के आने से पहले इराक जो है उसके चप्पे चप्पे पर टीले मदरसे कायम थे, और मैं जब इराक गया तो वहां एक पुराने जमाने के शेख थे, अच्छे अब्दुल करीम अल मुदर्रिस रहमतुल्लाह अलैह, उसका इंतकाल हो गया, उनसे मेरी मुलाकात हुई। उन्होंने पूछा मुझसे कि आप यहाँ क्या पढ़ाया जाता है, जब मैंने उनको अपने अंदर से इस्लामी की किताबों का नाम लिया और रो पड़े, चीखे निकल गई कि इन किताबों को हम पढ़ाया करते थे लेकिन आज औसत नाम और निशान खत्म हो गया। खुदा के लिए आप लोग इसका तहफ़्फ़ुज़ कीजिए, जो मुझसे कहा उन्होंने। देख लो, जहां पूरे आलम इस्लाम में यही सूरत हाल पैदा हो, तो देखने की बात ये नहीं है कि किस जज्बाती नारे में कितना जोशो खरोश है और उसमें कितनी जज्बाती कशिश है। देखने की बात यह है कि किस माहौल में जिसमें हम जी रहे हैं उसमें हमारे लिए تحفظ کا اور اپنے دینی اداروں کو بچانے کا اور ان دینی اداروں کے اندر تعلیم و تربیت کو جاری رکھنے کا، قال اللہ قال رسول کی صداقت کو باقی رکھنے کا راستہ کیا ہے؟ اگر آج ہم نے اس بات کو نہ سمجھا تو یقین رکھو ہم باقی ہار جائیں گے، مار کھا جائیں گے عبد المت یاد. اگر ہم ہر جذباتی نعرے کے پیچھے چلنے کی عادت ہم نے نہ چھوڑی اور ہر جذباتی نعرے کو اکتوبر لبیک کہنے کا وتیرہ نہ چھوڑا، ہم جلد ہار جائیں گے. اور اس ملک کے اندر اللہ تبارک و تعالیٰ کے فضل و کرم سے ہمارے اکادمی میں ان دینی مدارس کو جو دین کی بنیاد ہے، دین کے طریقے کی بنیاد ہے، انہوں نے جس طرح محفوظ رکھا ہے ہم اس امانت کو ضائع کر دیں. لہذا آپ حضرات سے میری درد مندانہ گزارش ہے کہ وہ جو عربی زبان میں مثلا یتبعون کل ناحق، جہاں آواز لگا رہے ہیں مجھے پیچھے والے مجھے چل دینے والے ایسے نمبر. اور اس کا بہترین راستہ یہ ہے جو حضرت حکیم الامت مولانا اشرف علی صاحب تھانوی رحمتہ اللہ علیہ نے فرمایا کہ جب تک رابطے کے بڑے موجود ہوں اس وقت تک بڑوں کی رہنمائی اور مشورے کے بغیر کوئی کام نہ کرو. شیطان کا ایک بہت بڑا دھوکہ اور بہت بڑا جال یہ ہوتا ہے کہ وہ نوجوانوں کو جن کے ذہن کچے ہوتے ہیں، نہ تربیت یافتہ ہوتے ہیں، نہ تجربہ کار ہوتے ہیں، جذبات سے بھرپور ہوتے ہیں، ان کو اپنے بڑوں سے کاٹ دیں، ان کا رشتہ اپنے اکابر سے ختم کر دیں اور اس کے نتیجے میں وہ بھیڑیا ان بھیڑوں کو جب چاہے آ کر ہڑپ کر کے چلے. واحد راستہ یہ ہے کہ اپنے بڑوں پر یا تو کسی کو اپنا بڑا بناؤ نہیں، اور بنایا ہے تو اس پر اعتماد کرو اور اعتماد کر کے اس اعتماد کی بنیاد پر اپنے ہر قول و فعل کا فیصلہ کرو. ورنہ یہ جذباتیت تمہیں نہ جانے کس بھیڑیے کے منہ میں لے جائے اور کیا انجام پیدا کرے. لہذا بڑوں کی سرپرستی میں، بڑوں کی نگرانی میں، بڑوں کی رہنمائی میں جو کام کرو وہ اس کے مشورے سے کرو. فرمایا جب تک رابطے کے بڑے موجود ہیں، فرمایا رابطے کے بڑے اس لیے کہا کہ حقیقت میں بڑا کون ہے اس کا فیصلہ تو اللہ تعالیٰ کو کرنا ہے، کون جانتا ہے کون بڑا ہے کون چھوٹا ہے، لیکن جو رابطے کے بڑے جب تک موجود ہیں ان کی رائے سے کام کرو اور جب رابطے کے بڑے نہ رہے اپنے برابر والوں سے مشورہ کرو. اور یہ خلوص کا راستہ اختیار نہ کرو، من شد شد فی النار، اللہ بچائے، خلوص کا راستہ اختیار نہ کرو. یہ نصیحت عام دنوں میں تو بھی اتنی ہی اہم تھی، لیکن آج کے حالات میں اس کو اور زیادہ مؤکد بنا دیا. جب باہر نکلو گے طرح طرح کے نعرے سنائی دیں گے، طرح طرح کی دعوتیں آئیں گی، طرح طرح کے دوائیں سامنے آئیں گے اور اس میں تمہارے بھٹک جانے کا بھی اندیشہ ہے. لہذا اپنے بڑوں سے وابستہ رہو، ان کا دامن پکڑے رکھو، انہیں کے مطابق عمل کرو، اللہ تبارک و تعالیٰ انشاءاللہ اسی میں تمہارے لیے دین و دنیا کی صلاح و بلا پیدا فرمائے. بس یہ چند گزارشات کی، وقت بھی بہت ہو چکا ہے، اس پر میں ختم کرتا ہوں. اللہ تعالیٰ آخر دعوانا الحمد للہ رب العالمین. اس کے بعد انشاءاللہ فضلہ کی دستار بندی ہوگی اور اس کے بعد انشاءاللہ دعا. جی ٹھیک ہے، پہلے ختم کر